السلام علیکم خواتین و حضرات، گپ شپ کی تازہ ترین قسط، اور میں یہاں پہ واپس طاہر، اور میرے ساتھ واپس آ رہے ہیں آج طارق. السلام علیکم طارق.
السلام علیکم طارق بھائی، شکریہ، بڑی مہربانی. ٹیلی ریلی آئی مسڈ یو گائز اینڈ مس مائی پروگرام مس مائی آڈینس اینڈ آئی مسڈ یو الاٹ. اٹس گریٹ ٹو بی بیک اینڈ
यार तारे कनाडा हो के आए हो, अंग्रेजी बोलनी शुरू कर दी है यार।
और नए नए डॉलर खर्च किए हैं, वो डॉलरों का गम अंग्रेजी झाड़ झाड़ के ही आएगा ऐसे तरीके।
सामिन, आज तारिक से कनाडा के बारे में भी बातें होंगी, लेकिन आज का प्रोग्राम हम जो है तारिक भाई वो मुख्तस कर रहे हैं, डेडिकेट कर रहे हैं अपनी अफवाज को, उनको सलाम पेश करना चाह रहे हैं,
अफवाज पाकिस्तान को, अपने पाकिस्तान को और अपने अवाम को, जिन्होंने एक दफा फिर साबित कर दिया है कि वो पाकिस्तान की हर इंच इंच को, जरे जरे को अपनी हर चीज से अजीज समझते हैं। और तार भाई जिन्होंने असार और कुर्बानी का जज्बा दिया है, पेश किया है, मैं कहता हूँ इस हालात में लोगों ने जो नकल मकानी करके आए हैं, उनको अपने घरों में बसाया है और जो चंदे इकट्ठे हो रहे हैं, पाकिस्तान का फर्द फर्द, यानी लोगों में ये जो डाउट था ना, रहता है कभी कभी कि यार क्या पाकिस्तान यार बड़ी गर्मी, लेकिन जब भी कभी ऐसा मौका आया है तो मेरा ख्याल हमारी कौम जो है उसने दुनिया को साबित किया है कि वी आर वन, वी कैन फेस एनी चैलेंजेस, हम किसी भी क्राइसिस के लिए, किसी भी आफत के लिए बिल्कुल कंधे से कंधा मिलाकर खड़े हो जाते हैं। और
बात ये है तारिक के, फौज वही लड़ती है जिसके पीछे आवाम खड़ी हो,
बिल्कुल,
और हम ये अपनी फौज तक अपना ये पैगाम पहुंचाना चाहते हैं कि हम आपके साथ हैं, हम आपके पीछे खड़े हुए हैं,
बिल्कुल,
और इस मुश्किल घड़ी में हम सब एक हैं, और इंशाल्लाह इससे पहले भी हम पे बहुत मुश्किल वक्त आए, लेकिन कोई बात नहीं,
बिल्कुल,
ये भी गुजर जाएगा इंशाल्लाह।
ये एज अ कौम देखें, पाकिस्तान चाहे हमारे कितने भी नजरियाती इख्तलाफात हों, सियासी इख्तलाफात हों, जो भी हो, लेकिन जब भी कौम पे, पाकिस्तान पे किसी किस्म की आंच या हर्फ आया है तो वो कौम ने हमेशा फौज पाकिस्तान की तरफ ही देखा है, और उन्होंने भी हमेशा अपनी इस कसौटी पे, हुब्बुल वतनी की जो एक होती है कसौटी, उसके ऊपर वो पूरा उतरे हैं, और इंशाल्लाह इस दफा भी वो, लेकिन इस दफा ताहिर भाई जो मुझे बड़े अफसोस के साथ कहना पड़ता है कि जैसे होता है ना वो जिसे कहते हैं आस्तीन के सांप, यानी कुछ भी हो सकता है, इख्तलाफात हो सकते हैं अपने मेरे मजहबी दीनी अकीदे के, लेकिन यहां तक चले जाना कि लोगों को बेघर कर देना, कहते हैं कि ये इस सदी की सबसे बड़ी माइग्रेशन है।
हाँ तारिक भाई, इस पे भी इंशाल्लाह डिटेल से बात होती है। तो सामीन, तारिक भाई जज्बात में है इस वक्त पूरे, और होना भी चाहिए, हमारे मुल्क पे जब एक मुश्किल घड़ी है तो हम लोग सब इकट्ठे हैं और अपने अपने जज्बात का अपनी सलाहियत के मुताबिक हम इजहार करेंगे। तो सामीन, आज के प्रोग्राम में एक तो मैंने तारिक भाई को वेलकम बैक कहना था,
शुक्रिया,
मिस यू अलॉट तारिक भाई, ऑल्दो आई डिड टू प्रोग्राम्स विदाउट यू, लेकिन इट वाज लाइक यू नो हाफ ऑफ इट इज देयर एंड हाफ ऑफ इट इज नॉट देयर, गप है तो शॉप नहीं है, शॉप
माशाल्लाह, देखें नई फैमिली बढ़ रही है, नए नए मेहमान आ रहे हैं, नए नए प्रोग्राम,
हाँ जनाब, लकी हॉट एंड स्पाइसी म्यूजिक, आईटी के लेक्चर आ रहे हैं, तो इंशाल्लाह सामीन इससे देखिए आपके, जैसे आपने पिछले प्रोग्राम में भी देखा कि कम्युनिटी के ही दो नौजवान आगे बढ़े, उन्होंने कहा जी कि हम ये इस तरह के प्रोग्राम करना चाह रहे हैं, और हमने उनको तमाम वो फैसिलिटीज प्रोवाइड की कि वो अपने प्रोग्राम क्रिएट करके वेब के ऊपर रेडियो कास्ट कर सकें अपनी कम्युनिटी के लिए, जो कि हमारी लिसनर बेस अल्हम्दुलिल्लाह बढ़ रही है तारिक भाई, इसलिए यही वक्त है कि आप हम उन पायनियर्स की टीम में आ जाइए कि जिन्होंने ये एक काम करने का बीड़ा उठाया है।
मैं सिर्फ ऐड करता चलूं तारिक भाई कि मुझे कनाडा में जो है ना वहां पे लोगों ने बताया इस प्रोग्राम के बारे में, तो मैं अपने सामेईन को और जो लोग जिनको आप और हम हमेशा कहते रहते आए, उनको ये बताना चाहता हूं कि उनकी आवाज सिर्फ यहां तक ही नहीं, दुनिया के कोने कोने में पहुंचती है,
पूरी दुनिया में,
और ये कितनी जबरदस्त एक उनके लिए कह लें आप प्लेटफॉर्म है जिससे अपने दिल की बात और अपने इस हुनर को साफ।
तो लिसनर्स का भी बहुत बहुत शुक्रिया जो हमारा प्रोग्राम सुनते हैं, हमारे प्रोग्राम का इंतजार करते हैं। तो सामीन, आज के प्रोग्राम में हमने अपने प्रोग्राम का आगाज तारिक भाई एक मिली नगमे से किया था,
जी हमारे
इतने बड़े
जीवन सागर में हमको पाकिस्तान प्राइड ऑफ परफॉर्मेंस मिला हुआ है, उन्हें लोग विरसे के वो हमारे मालिक हैं, और उन्होंने जनाब पाकिस्तान की पहचान सिंध धरती को और पाकिस्तान को, हमारी यकजहती को दुनिया के कोने कोने में अपनी इस खूबसूरत आवाज, एक उनका खास अंदाज था, महफिल झूम जाती थी,
बिल्कुल, और मस्त हो जाते थे, यानी अभी जब हम दोनों ये सुन रहे थे तो हमारा भी दिल कर रहा था कि उठ करके खटक डांस, हालांकि ट्यून जो है सेम से है, लेकिन इट इज सो मच ऑफ आवर्स, हमारी अपनी है।
तो मेरा ख्याल आपके ये जो एक्स्ट्रा अरेंजमेंट आप दिन ब दिन कर रहे हैं
स्टूडियो में,
एक्स्ट्रा स्टूडियो, एक्स्ट्रा
स्पीकर सिस्टम स्पॉटलाइट,
ये तो मतलब उसका भी तो कमाल है ना जी। आपने तो
यार भाई ये सब लोग मिलके कर रहे हैं यार। आपको बता दिया कि आप देखेंगे ना, आपको बताते हैं क्योंकि अब ये जैसे डिजाइन होना शुरू हो गया है
जी जी।
तो स्टूडियो बेसिकली इस्तेमाल होगा हमारे जैसे इंचू के जो प्रोग्राम्स हैं, जैसे हम लोग गपशप करते हैं सबका प्रोग्राम, म्यूजिक वाले अपने प्रोग्राम किया करेंगे। तो ये जो डेस्क है इसके ऊपर मिक्सर इंस्टॉल हो रहा है, स्टूडियो की लाइट्स बन रही हैं, स्टूडियो की बैकग्राउंड्स बन रही हैं, ताकि हम इसको जब वेबकास्ट करेंगे इसकी फ्रेम पर सेकंड में, ताकि लोग अगर हमारा लाइव प्रोग्राम जो है उसकी रिकॉर्डिंग, सिर्फ उसकी रिकॉर्डिंग देखना चाहें तो वो देख सकें। किसी लिहाज से भी वो टीवी नहीं होगा, लेकिन यह है कि वो लोगों को थोड़ा सा बताने के लिए हम लोग ये सब कैसे करते हैं।
शुरू तो ऐसे जैसे ना, पहले रेंगता बंदा,
जैसे अभी
दौड़ता है फिर भागता है फिर इस तरह से, तो
तरफ ही कैसा रहा कैनडा? कैनडा कैसा है
कैनडा जनाब? जब मैं पहुंचा हूँ शुरू शुरू में तो ये छोटे से पीरियड में तकरीबन हर तरह के मजे, वो स्नो भी देखी, फिर ये धूप भी देखी, बारिश भी देखी, लेकिन जिंदगी रवा दवा है, चल रही है। कभी ये नहीं हुआ कि स्नो हो गई है तो चलो जी बच्चे माए को बिठा लें या माए काम पे न जाएं, यानी हर चीज चल रही है, माए भी काम कर रही हैं, बच्चे भी अपना पढ़ रहे हैं,
उनकी जिंदगी का हिस्सा है उस तरह का वेदर, तो वो ऑब्वियसली यू गेट एडजस्टेड विद दैट।
बिल्कुल।
अब जैसे अगर कोई देखे कि जैसे हैरान होते होंगे लोग कि जैसे 50-51 की डिग्रीज में पाकिस्तानी पठान जो है धूप में काम करता है, तो ऐसा बंदा जो कैनेडा से, उसके लिए तो ये अनबिलीवेबल बात होगी, लेकिन हमारी जिंदगी का हिस्सा
ये है कि वहां पे पहुंची थी एक दफा 26 तक।
अच्छा,
तो फिर ये था कि मुझे मेरी वाइफ ने घर बिठा लिया था, क्योंकि वो कह रहे कि आप वापस अरब जाना है, अरब जो है फिर वो ये सीन नहीं देख सकते, तो फिर आप मेरी बात समझ गए होंगे। वो गर्मी
और वो कच्चे पहन के लोग
यहाँ से गया हुआ बंदा, उसके तासरात, उसकी हालत, उन्होंने कहा जी आइए जितने दिन गर्मी, जितने दिन गर्मी आप घर पे बैठे, आपका जाना पड़ा।
यहाँ से भी जाहिर है काफी लोग सऊदी अरब से पाकिस्तानी कनाडा में गए यार, क्या हमारे में क्या वेस्टर्नाइज्ड हो जाते हैं हम लोग, वहाँ जाके चेंज होती है?
बड़ी स्ट्रांग कम्युनिटी है
हमारा कल्चर, क्या हमारा कल्चर वहाँ एग्जिस्ट करता है?
इतना जबरदस्त, उसी तरह मिलाद, उसी तरह मुहर्रम, उसी तरह दर्स, उसी तरह हर चीज हो रही है।
सही,
ये जो मौजूदा सूरत हाल हुई है इससे बड़ी मैं, आप हैरान होंगे, इतनी मस्जिदें और इतनी खूबसूरत तबलीगें हैं, हर चीज। अब हमें जाके वहाँ पे प्रॉब्लम हुई है, मैं ये अपने लोगों को ये बताना चाहता हूँ कि देखें इस्लाम बहुत ब्यूटीफुल कंट्री मुल्क है, और मुसलमान जो हैं उनकी इस्लाम और वो कंट्री है। देखें हम जाके तबलीग करते हैं, अब मैं यानी महफिल में मुझसे सवाल होगा यार आप अब हमें क्या बताना चाहते हैं कि किस तरह इस तरह रहते हैं? अब हम आपकी बात मानते हैं, बड़ा अच्छे दीन के लोग हैं, बड़े बेहतरीन आपके अकीदे हैं और ये है वो है सारा कुछ। एंड ऑफ द डे अगर जिंदगी के यही ये तरीका है आपके ख्याल में कि जो आप ही बात ना माने उसका सर काट दो, स्कूल बंद कर दो,
कहता है यार यही तो, यही तो मसला है तारिक भाई,
कहाँ का इस्लाम है?
इस्लाम कहाँ भी है यार, ये कौन सा इस्लाम है यार?
मैं वही
वैसे मैं आपको तारिक भाई बात बताऊं कि जिस वक्त ये मुआहदा हुआ था ना सवाद में, तो ऑनेस्टली मैंने आई वॉज सम काइंड ऑफ इन अ वे इस तरह से था, मैंने कहा यार ये मुआहदा हो गया, चल वो लोग जो इस्लाम लाना चाह रहे हैं, जो कह रहे हैं हम स्कूल भी बंद नहीं करेंगे, ये नहीं करेंगे, वो नहीं करेंगे, तो यार दे आर ट्राइंग टू डू समथिंग राइट जो कि हमारा मजहब कहता है, तो यार ये मुआहदा गवर्नमेंट को करना चाहिए, एक्सेप्ट कर लिया उसको, ठीक है। और मेरा रवैया यही रहा कि नहीं यार गवर्नमेंट ने बड़ा बड़ा अच्छा किया, ये कर लिया,
लोगों की डिमांड है,
लोगों को स्कूल आ गया, और वो जो कह भी रहे हैं शरीयत नाफिज करना चाह रहे हैं, तो ये वही कुछ करना चाह रहे हैं जो पहले से उस खिते में था, तो रिस्टोरेशन ऑफ एग्जिस्टिंग जो भी थे उन रूल्स की है। लेकिन यार बाद में उन लोगों ने जो झूठ बोले और जो बेईमानी की, यार बड़ा दुख हुआ यार कि ये वो लोग तो है ही नहीं है, ये लोग तो पता नहीं यार, ये तालिबान नहीं है।
मैं मुझे ये इस लफ्ज से थोड़ा सा इख्तलाफ है, क्योंकि ये जो है ना इसका मिस यूज हो रहा है, ये बहुत खूबसूरत लफ्ज है, इसके मानी देखें, जो जिसको इल्म
की तलब हासिल करने वाला, हाँ, इल्म का तालिब,
ये कौन से तालिबान है जो पकड़े गए हैं, उनको उन तालिबान की जरा आप शक्लें देखें, वो किस तरह से वो हालत जंग में उन्होंने लोगों को डाल दिया है, पाकिस्तान के लोगों को, बेघरों को, हजारों बच्चियों बच्चों को बेघर कर दिया है, लोगों की तालीम, ये खुद तालिबान होते तो लोगों की तालीम इस तरह बर्बाद करते
यार है? आप ये बताइए कि इस्लाम ये कहता है
बात
तो यही यार, यही तो तारीख में बात है ना, ये मसला ये है कि ये समझना पड़ेगा। और आई थिंक दे आर नाउ आइसोलेटेड, पीपल डू अंडरस्टैंड, इवन जो लोग उनके दाम में आ भी चुके थे वो भी अब अंडरस्टैंड करते हैं कि यार इस्लाम तो ये नहीं है, इस्लाम तो ये नहीं कहता जाकर के मुस्लिम लोगों की जान लो। यानी अभी जो ये चार दीवारी और चादर और चार दीवारी की बात कर रहे थे सवाद में कि खवातीन बाहर ना निकलें, यार तुमने अपने एक्शन से खुद बाहर निकाल दिया उनको, उनके
घर
से बेघर कर दिया यार।
देखिये मुझे ये तो हुआ ही हुआ है, मुझे ये जो एक براڈر اسپیکٹرم میں یہ ہوا ہے کہ یہ اسلام کی جو کھل کے بات کرنے والے لوگ تھے، ماڈریٹ لوگ تھے، جو شریعت کی اور اسلامی نفاذ کی دینی جماعتوں کی کو بھی انہوں نے ہم جیسے لوگوں کو بڑی مشکل میں ڈال دیا کہ یار آپ کس طرح کے اسلام کی باتیں کرتے ہیں، اگر آپ لوگوں کے ہاتھ میں اقتدار آ گیا تو آپ اس طرح کا اسلام لائیں گے، آپ کے یہ رول ماڈل ہیں جس کو آپ کہتے ہوتے تھے کہ یہ رول ماڈل ہیں، دیکھیں وہاں پہ کتنا سکون ہے، وہاں پہ کتنا ایمان.
نہیں میرے خیال میں یار وہ پردہ چاک ہو چکا، لوگ سمجھ گئے اور ایک قربانی ہمارے سوات میں رہنے والے بہن بھائی دے رہے ہیں. ہمارا سلام ہے بہن بھائیو آپ کو، آپ لوگ جو سوات کے وادی سوات سے ہو، اس کے انواع کے جو بھی شہر گاؤں ہیں مالاکنڈ کے، ہم بھائی آپ لوگوں کے ساتھ ہیں اور سمجھتے ہیں کہ جو آپ کے ساتھ ہو رہا ہے وہ زیادتی ہے، لیکن بھائی یہ اب اور کوئی طریقہ رہ بھی نہیں گیا، وہ اتنے مکس اپ ہو جاتے ہیں بیچ میں آگے کہ ان کو نکال کر کے چن چن کے ان کو اپنے ملک سے نکالنا تو آسان کام نہیں ہے. یا تو ہمارے ساتھ تعاون ہوتا، یعنی وہاں کے لوگ بھی، لیکن یار لوگ بھی کیا کرتے، لوگ بھی تو ڈر گئے تھے نا یار. یار وہ اٹھا کر، یار وہ بتا رہا تھا کل ایک ٹی وی پہ بندہ کہ وہ کہنے لگا جی کہ آ کر کے گاؤں میں وہ کہتے ہیں کہ یہ اپنا ایک بچہ دے دو، یہ 40,000 روپے دے دو.
یار اندازہ لگا یار سچویشن اب یہ کس کریمنلز، کس قسم، کون کہے گا کہ ان کو طالبان ہے، کون کہے گا یہ
مسلمان
ہیں، یہ یعنی انتہا ہے بربریت کی. اب میں یہ سوچتا ہوں کہ یہ کتنے محدود قسم کے لوگ ہیں، وہ کہہ رہے ہیں جی جو غیر مسلم ہیں سکھوں کے اوپر انہوں نے ٹیکس لگا دیا. اب کتنے لوگ ہیں جو انڈیا میں سکھوں کے علاقے میں جہاں پہ میجورٹی ہے ہمارے مسلمان ابھی بھی ہیں، وہاں پہ سکھ علاقوں میں اگر ان کے ساتھ وہ یہ کر دیں، جہاں پہ ہم لوگ
یہ ون آرڈ کیس ہوا ان جنرل جو انہوں نے اپلیکیشن جو کچھ بھی کیا ہمارے ساتھ. یار آپ دیکھیے نا کہ خواتین کو گھر سے بے گھر کر دیا. یار تم کس چادر اور چار دیواری کی بات کر رہے ہو، کس اسلام کی بات کر رہے ہو؟
مردوں کو لٹکا دیا، قبریں کھود کھود کے، یہ کس قسم کا اسلام ہے جس کی یہ بات کر رہے ہیں؟ یہ لوگوں مردوں کی قبروں کی بے حرمتی، مزار توڑ دیے، جو عالم دین اختلاف کر کیا اس کے اوپر مار دیا، جو سیاسی لیڈر جس نے ان کے نظریات سے اختلاف کیا ان کو مار دیا. یعنی کیا بات ہو رہی ہے؟ اے این پی جیسی ماڈریٹ جماعت، اس نے کہا کہ جی کرنا چاہیے، ان کی عوام کی بات مانو، ان کو کتنی مشکل میں ڈال دیا،
ان کے کتنے لیڈر مار دیا،
بےچارے کہاں کہاں بات کرتے.
دوبارہ لیا ہے کہ ہماری فوج ایک جو ایک اہم کردار اس وقت ادا کر رہی ہے، اس وقت پاکستان کے بچے بچے کا یہ فرض ہے کہ وہ اپنی فوج کے پیچھے کھڑا ہو، اس کو اس تنظیم کو کہ جو کہ ہمارے ملک کی سردوں کی اور ہماری عزت، ہماری جگہ، ہمارے لوگوں کی، ہمارے شہروں کی وہ حفاظت کر رہے ہیں، ہم ان کے ساتھ کھڑے ہوں اور ان کی حمایت کریں. یہ ہمارے لیے بڑا ضروری ہے طارق بھائی کہ یہ ہمیں 65 والا وہ جذبہ واپس لانا ہوگا،
47
اور حالات جو ہیں وہ آپ دیکھیے کہ یہ ڈسپلیسمنٹ جو ہوئی ہے پاکستانیوں کی، یہ کچھ چھوٹا نہیں ہوا یار، 20,00,000 کے قریب لوگ ایک جگہ سے، یعنی گھر سے گھر بے گھر ہو گئے وہ لوگ. تو یہ آسان کام نہیں تھا.
یہ ہے کہ اپنے لسنرز کو آپ کو پتا ہی ہے جب زلزلہ آیا تھا تو کانٹریکٹ پاکستان کے ممبران نے، لسنرز نے، یعنی ایک مثال قائم کی تھی اپنے ڈونیشنز کی. اور میں اگر کانٹریکٹ پاکستان کے لسنرز کو آپ کی اجازت سے بھی کہوں گا کہ بڑھ چڑھ کے جہاں جہاں اپنی بساط مطابق اس کا کرنا چاہیں تو پلیز ہمارا
طارق بھائی اس میں میں تھوڑا بتا دیتا ہوں. آپ یہاں پہ تھے نہیں، پیچھے سے ہمیں بہت زیادہ اپنے کانٹریکٹ پاکستان کے ممبرز کی میلز آئیں کہ کانٹریکٹ پاکستان جس طرح سے ارتھ کویک میں جیسے ہم نے کام کیا تھا، ہم لوگ ویسے کام کیوں نہیں کر رہے؟ تو اس میں بیسکلی سامعین بات ایسی ہے کہ ہم نے یہاں کی جتنی بھی لوکل تنظیمیں ہیں طارق بھائی، ان سے ہم نے بات کی، ان کو ہم نے کہا اکٹھا کیا، کیونکہ آبویسلی جس طرح جو ہمارا ورکنگ ماڈل ہے اس میں کانٹریکٹ پاکستان درمیان میں ہے، یعنی کہ ہم لوگ یہاں کی تنظیموں کو اور پاکستان میں جو تنظیمیں ان کے درمیان میں کوآرڈینیشن کروا کے جو بھی ریلیف کے سلسلے میں ایفرٹس ہوں یا ایکٹیویٹیز ہوں ان کو کوآرڈینیٹ کرتے ہیں. تو اس سلسلے میں ہم نے تمام یہاں کی آرگنائزیشنز کو کیا تھا، اور اس سلسلے میں پرسوں کل پاکستان کے سفارت خانے میں ایک میٹنگ بھی تھی قائم مقام جو ہمارے سفیر صاحب ہیں انہوں نے ہمیں بلایا تھا. لیکن وہاں پہ جو ایک جو چیز سامنے آئی کہ امبیسی کسی بھی حوالے سے یہ نہیں چاہ رہی تھی کہ فنڈ ریزنگ یا اس طرح کے ایونٹس جو سے ہیں وہ کمیونٹی لیول کے اوپر کنڈکٹ کیے جائیں آؤٹ سائڈ دا امبیسی.
جی تو یہاں کا قانون بھی کچھ اس طرح
نہیں، وہ میں اس پہ کچھ بھی تجزیہ کرنے سے پہلے، کیونکہ دیکھیے اس وقت ہیومینیٹیرین ہیلپ کی بات ہو رہی ہے، اس میں قانون میرے خیال میں ایسا نہیں ہے کہ کوئی قانون منع کرے گا جی کہ آپ لوگوں کی مدد نہیں کریں اپنے بہن بھائیوں کی جو آپ کے پاکستان میں ہیں. اور یہ بات میں آپ کو بتاؤں کہ سعودی لوگ اس چیز کو بہت ریئلائز کرتے ہیں کہ وہ لوگ جو کہ یہاں پہ 50+ ٹیمپریچر کے اندر ان کے گھروں میں کام چھتوں پہ چڑھ کر کے کنسٹرکشن کا کرتے ہیں
اور زیادہ تر
اسی علاقے کے لوگ لوگ سمجھتے ہیں کہ سعودی ہمارے جو بھائی ہیں وہ سمجھتے ہیں اس چیز کو اور وہ اس سلسلے میں مدد وہ بھی کرنا چاہتے ہیں. اب ٹھیک ہے گورنمنٹ لیول پہ اگر نہیں ہو لیکن لیول پہ ہونا چاہیے. تو اس سلسلے میں سامنے ہم لوگ ابھی ایفرٹس کر رہے ہیں اور ان شاء اللہ جب بھی کچھ چیزیں فائنلائز ہوں گی ہم لوگ آپ تک پہنچیں گے. وہ پکار لے کے بڑا اچھا لفظ ایک جیو پہ ہے پکار کا, وہ پکار لے کے ہم بھی پہنچیں گے آپ کے پاس اور آپ سے مدد کے خواہشدار ہوں گے کہ مدد کریں آپ لوگ بھی. اور ان شاء اللہ آپ اپنے طور پہ جس طرح سے کر سکتے ہیں آپ کیجیے. بس ایک چیز ذہن میں رکھیے گا کہ سواد سے جو لوگ مائگریٹ کیے ہیں یہ لوگ غریب نہیں ہیں, صرف یہ وہ لوگ نہیں ہیں کہ جن کے پاس کپڑا نہیں تھا کھانا نہیں تھا,
اس میں
خوشحال لوگ ہیں. ایک بڑی پراسپرس اکانومی تھی وادی سوات کی کہ جو کہ تباہ کی گئی ہے پلان کر کے.
وہ بتا رہا تھا ٹی وی پہ کہ ایک چھوٹی سی وادی میں 300 سے زیادہ ہوٹل ہیں, باقاعدہ ہوٹل
بالکل ایسے ہو گئی ہے. آئی ڈونٹ نو کہ یو ہیو بین ٹو سوات ویلی. میں نے سوات ویلی میں بہت زیادہ کیمپنگ کی ہوئی ہے.
اچھا جی
منگورا سیدو شریف سے لے کر کے کلام اشو اتروڑ تک ہم لوگ کیمپنگ کیا کرتے تھے. یار ہمارا ملک بہت خوبصورت ہے یار تارے, اور لوگ اتنے خوبصورت ہیں, لوگ اتنے اچھے ہیں. مجھے یاد ہے کہ کلام سے آگے ہم لوگ ٹریکنگ کر رہے تھے تو ایک رستے میں سیب کا اور میرے خیال میں نشپاتیوں کا, میرے خیال سیب تو مجھے یاد ہے, سیب کا باغ آ گیا اور ہم نے اس میں ناشتہ کرنا تھا. ہم نے سوچا کہ یہاں کیمپ کر کے تو یہاں ناشتہ بنا کر کے کچھ تو کرتے ہیں, ہم ساتھ میں کچھ کھانے کے لیے چیزیں لے کے گئے ہوئے تھے. تو ایک ہمارے پختون بھائی آئے اور کہنے لگے کہ جی آپ کیا کر رہے ہیں. ہم نے کہا جی ہم یہاں بیٹھ کے تو کھانا اور اپنا ناشتہ کر لیں گے. یار بڑا ناشتہ کیا کرنا ہے, یہ سارا سیب ویب لگا اتار کے جتنا مرضی کھاؤ.
یار
تازہ سیب وہاں سے ہم توڑ رہے ہیں, کلام ڈرائی کلام بالکل ساتھ میں بہ رہا ہے, اس میں جا کر کے اس میں دھو کر کے اس کا ہم ناشتہ کر رہے ہیں اور اس کی محبت یار آپ دیکھیں. اور وہ علاقہ ایسا تھا کہ جہاں پہ ہمیں کاشن کیا گیا کہ جی یہ اس علاقے میں آپ لوگ جو ہے وہ پولیس کو نوٹیفائی کیے بغیر مت جائیں ان علاقوں میں, لیکن یار بہت اچھے لوگ ہیں وہ. اور جتنا آدمی اچھا ہوتا ہے یہ معصوم لوگ ہیں, ان کو گمراہ کیا گیا ہے, ان کو گمراہ کیا گیا ہے یار.
ان کی جو سائیکالوجی کے بارے میں انگریزوں نے اور باہر سے جو قومیں آئی ہیں کتابیں لکھی ہیں اس میں یہ درج ہیں چیزیں, شجاعت بہادری مہمان نوازی اور جو ہوتا ہے نا اخلاص کوٹ کوٹ کے بھرا ہوا ہے. اب یہ ہمارے مہمان ہیں, اب یہ جو لوگ دوسرے صوبوں میں آئے ہیں مجبوری کے تحت آئے ہیں, ان ظالموں نے انہیں اس حد تک پہنچا دیا ہے کہ گھر بر در کاروبار چھوڑ کے ان کو بیچاروں کو اس نہج پہ لے آئے ہیں کہ وہ دیکھیں اب لوگوں پاکستان. لیکن میرا خیال ہے کہ پاکستانی قوم نے ہمیشہ اس طرح کے کڑے وقت میں ایک عمدہ مثال قائم کی ہے, اور یہ بھی ایک ہمارے لیے چیلنج ہے اور ثواب کا اور خدمت کا ایک موقع ہے, اور میرا خیال مسلمان کبھی اس کو ہاتھ سے نہیں جانے دیں گے.
اور سامعین ہم انشاءاللہ جو بھی بن پڑا اور جو بھی یہاں پہ ڈیسائن کیا گیا سعودی عرب کی تنظیموں نے تو کانٹیکٹ پاکستان اس میں آپ کو بتایا کہ ایک وائٹل رول پلے کرے گی اور آپ لوگ ایک وائٹل رول پلے کریں گے. آپ لوگوں کی مثالیں لوگ دیتے ہیں سامعین, کل کے پروگرام کے اندر آپ ہی کی مثال دی گئی کہ جو کانٹیکٹ پاکستان کی کمیونٹی نے رول 2005 کے ارتھ کویک میں کیا تھا وہی رول جو ہے وہ دوبارہ سے ایکسپیکٹ کیا جا رہا ہے. لیکن کیونکہ ابھی تک کوئی کوآرڈینیٹڈ ایفرٹس نہیں ہے اس لیول پہ کہ جس میں سی پی اپنا ایک افیکٹو رول پلے کر سکے, تو اس وجہ سے ابھی تک ہم آپ تک کوئی پیغام لے کر پہنچ نہیں پا رہے. جو ہی سب کچھ یہ فائنلائز ہوگا تو انشاءاللہ اس سلسلے میں آپ کو فوراً بتا دیا جائے گا.
میں ایک تھوڑا سا ایڈ کرنا چاہ رہا تھا طاہر بھائی, وہ یہ ہے کہ ہماری جو اس وقت سچویشن ہے یہ تو ہمیں ایکسیپٹ کر لینی چاہیے کہ ہم حالت جنگ میں ہیں اور اندرونی خانہ جنگی جیسی صورتحال لوگوں نے پیدا کر دی. ان لوگوں نے پتہ نہیں کون ہے کہاں سے آئے ہیں, ہمارے ملک کا سکون برباد کر دیا انہوں نے. تو اب یہ ہے کہ یہ مخمصے میں نہیں رہنی چاہیے بات. یہ دیکھیں ہم اپنے فوجیوں کی لاشیں اٹھا رہے ہیں, دوسری طرف بھی مر رہے ہیں تو بے گناہ لوگ ہمارے ان ظالموں کے ہاتھوں سے مر رہے ہیں, لوگوں کو دھمکیاں دے رہے ہیں, لوٹ مار کر رہے ہیں. یہ کیسے مسلمان, یہ کیسے پاکستانی ہیں؟ تو یہ جو لوگ ہمیں کبھی ادھر جو کنفیوژن کریٹ کرتے ہیں, کبھی اس طرح کی باتیں کچھ سیاسی لیڈر کچھ دینی لوگ کچھ یہ لوگ, میں کہتا ہوں کہ یہ پوائنٹ سکورنگ والی بات نہیں ہے, یہ اس طرح کے جو ہے جو
اس وقت کون کریڈٹ لے گا یہ بات
یہ نہیں ہے. اب یہ پاکستان کی بقا کا مسئلہ ہے, پاکستان کی انٹرنیشنل لیول پہ پاکستان کو بڑے زبردست قسم کے چیلنجز کا سامنا ہے. یہ گھر میں تو تکلیف اٹھا ہی رہے ہیں, یہ جب باہر کے لوگ ہیں بیٹھے ہوئے پاکستانی ان کو بڑی بڑی یہ شرمندگی اور بڑی یہ اور کفت ہوتی ہے جب اس طرح کے سوال لوگ کرتے ہیں کہ بھئی آپ دیکھیں آپ کا ملک آپ کے ایٹمی ساسوں کے بارے میں شک و شبہات لوگ پیدا کروا رہے ہیں. تو میں یہ چاہتا ہوں, یہ ہماری درخواست ہے اور آپ بھی اس کو مطلب انڈورس کر رہے ہیں کہ بھئی اس وقت یہ سچویشن نہیں ہے کہ ہم کسی کنفیوژن میں رہیں. یہ ایک کرائسس ہے, اس کو
کرائسس ہے بھائی,
ایسے ہی اس کو
قومی المیہ ہے, یہ ہم سب کا ہے اور ہم سب کو مل کر کے. یاد رکھیے سامعین, اگر ہمیں اپنا ملک چاہیے تو ہمیں اس کے لیے لڑنا پڑے گا. سیدھی سی بات,
بالکل
اپنا ایک ایک انچ کی ہمیں حفاظت خود کرنی پڑے گی, ہماری کوئی مدد نہیں کرے گا, اور ہمیں کسی کا انتظار کرنا بھی نہیں چاہیے, اور کسی کی امداد کے اوپر بھی زندہ رہنے سے بہتر ہے مر جانا.
ہمارے اپنے وسائل بڑے ہیں,
بہت کچھ ہے,
اپنے لوگ بہت کچھ ہے, لاکھوں کروڑوں اربوں ڈالر پڑے ہوئے ہیں جو استعمال نہیں ہو رہے. اس دفعہ ان کو موٹیویٹ کرنے کی ضرورت ہے, ان کو بتانے کی ضرورت ہے, ان کو یہ ساری چیزیں ریئلائز کرانے کی ضرورت ہے. تو ان شاء اللہ ہم سیلف جو ہے نا اپنی ہوتے ہیں ضرورت کے تحت ساری چیزیں کر سکتے ہیں. تو طارق بھائی, ابھی آپ نے بتایا, بات سے بات نکلتی ہے. دیکھیں میں مطلب ابھی آیا ہوں, ابھی تک جیٹ لاگ بھی ختم نہیں ہوا. وہاں پہ میرے ہوتے ہوئے یہ جنرل موٹرز کے بینکرپسی کا چکر تھا, یہ فورڈ کے ایک دو بند ہوئے ہیں, اس طرح سے آٹو انڈسٹری بری طرح سے متاثر ہوئی ہے.
تو سامعین, میرے خیال میں ہم ایسے کرتے ہیں طارق بھائی, کہ ایک ڈیڈیکیٹ کرتے ہیں ملی نغمہ اپنی فوج کے نام,
بالکل
اس کے بعد واپس آتے ہیں سامعین, اور آپ کو طارق بھائی ہمیں بتائیں گے کہ کینیڈا میں اس وقت اکانومی کی کیا صورتحال ہے, اور جو لوگ کینیڈا سے یہاں پہ ہیں وہ واپس جانے کے بارے میں سوچ رہے ہیں, ان کے لیے کیا خبریں ہیں کہ وہاں پہ نوکری کیا ہے اور کیا نہیں ہے, آتے ہیں اس پہ بھی بات کریں گے. اس وقت تو ہمیں لینا ہے ایک بریک اور سننا ہے ایک فوجی نغمہ, اپنی فوج کے ساتھ ساتھ ہم قدم بڑھا کے ان کے ساتھ ساتھ چلیں گے
انشاءاللہ.
آئیے سنتے ہیں. ہے مرد مجاہد جان ذرا
उभारा है, इस्लाम को फिर ललकारा है, तकदीर ये दिन दिखलाया है, मर्द मुजाहिद जा जरा, अब वक्त शहादत है आया। चमना तेरा झुकने पाए, गाजी को मौत से क्या डर है, गाजी को मौत से क्या डर है, जहाँ दे न जहाँ दे अकबर है, कुरान है ये फरमाया है, मर्द मुजाहिद जा जरा, अब वक्त शहादत है आया।
फिर आपने जो है ना जोश और जज्बा और वो गर्म कर दिया 65 वाला और 71 वाला जज्बा जनाब फौजी ने सुना के
यार भाई बता रहे भाई बात ये है कि यार ये जो 65 में 1965 में जो तराने बने थे ना इसने यार सबको घर से बाहर निकाल दिया था।
बहुत बड़ा ये एक इंजेक्शन है कौम को मोबिलाईज करना और उसको मैं ये हैरान हो रहा हूँ इस दफा ना लिखने वाले वो भी डिवाइडेड है ना कोई कौमी तराने आ रहे हैं ना वो गाने वाले आ रहे हैं वो कहाँ कहाँ से कितने जज्बाती गाने होते थे यार ये उससे ज्यादा खतरनाक जंग है हमारे बंदों को देखें कितने कितने फौजी तकरीबन रोज मर रहे हैं
मेरे वतन के सजीले जवानों मेरे नगमे तुम्हारे लिए हैं ये नगमे गाने वाले कहाँ हैं बनाने वाले कहाँ हैं
और ये नहीं कि ये जो जिनसे हमारी लड़ाई हो रही है ये पाकिस्तानी है ये पता नहीं कहाँ कहाँ से आए हुए लोग हैं तो ये सिर्फ फर्क सिर्फ इतना है कि बॉर्डर पे नहीं है ये हमारे घर में घुसे हुए हैं तो है तो हालत जंग ही
बिल्कुल
मेरे ख्याल इन लोगों को भी सामने आना चाहिए कौम को मोबिलाईज करना चाहिए गाने वाने अपने ये बहुत बड़ा एक टूल होता है
बिल्कुल बिल्कुल बिल्कुल
ये यहाँ का नहीं दुनिया के हर जगह का कौमी तराने कौमी नगमे उसे
भाई सदियों से जब जंग लड़ी जाती थी तो बैंड बजा करते थे पीछे
तबल बजाते थे
तो अच्छा यार ये बताओ कनाडा के ट्रिप में क्या देखा यार क्या ये बताओ कि वहाँ पे नौकरी की सूरत हाल क्या है
उसमें तहबे ये है कि वेलफेयर कंट्री है वो ये तो आपको मानना पड़ेगा
सही वेलफेयर
स्टेट है उसमें बच्चों की आपको तालीम का प्रॉब्लम नहीं है आपको मेडिकल का प्रॉब्लम नहीं है अगर आप बंदा मैंने कोई भूखा मरता नहीं देखा वहाँ पे कोई खुदकशियां करता कोई बिजली से क्राइसिस में हुआ
ये मौजूदा दौर की मुसलमान कंट्रीज तो नहीं है
सर ये एक्चुअली ला इलाहा का ही फर्क है यही हम कहते हैं बाकी निजाम सारे वही हैं जिनकी हम बातें करते हैं उन्होंने अपनाए हुए हैं हमने सिर्फ बातें की इतना ही फर्क है आजादे उनकी और ये सारी चीजें हम इस्तेमाल करते हैं और
यार वो तो हम पहले भी तारा भाई कई प्रोग्राम्स में कह चुके हैं कि हम 300-400 साल पीछे हैं
बिल्कुल
और हमें होश कब आएगी हमें ये मालूम नहीं शायद इस वक्त आएगी जिस वक्त अंदाजा ये हो जाए कि यार हमारे हाथ में तो कुछ भी नहीं है
सही बात
लेकिन इंशाल्लाह यार मैं امید کا دامن ہاتھ سے نہیں چھوڑنا طارق بھائی ہمیں, وہ ہمیں نہیں چھوڑنا. مجھے یہ بتائیے آپ کہ کینیڈا میں اس وقت مطلب اکانومی کی صورتحال کیا ہے, یعنی آبویسلی جس طرح سے ہم یہاں پہ تو اس کا امپیکٹ وہ نہیں ہے جو ویسٹ کے اندر ہے, تو کیا صورتحال ہے اس وقت
اس میں؟ یہ طارق بھائی کہ یہ جو آٹو انڈسٹری تھی نا اس کی وجہ سے کرائسس آئی تھی, اور یہ جو آپ کو پتا ہے کہ تین چار کمپنیاں بند ہوئی ہیں, دو چار پلانٹ ان کے بھی بند ہوئے ہیں, اس کی وجہ سے وہاں پہ 20-25 ہزار لوگ تھے جو 20-20 سال سے کام کر رہے تھے, وہ شہر وہ علاقے تھوڑے سے متاثر ہوئے. لیکن یہ میں حق بات کرنی چاہیے, میں نے دیکھا کہ وہ قومیں کرائسس مینجمنٹ کی ایکسپرٹ ہیں, گلی گلی محلے محلے جو ان کے جو تھے جو سیلز بن گئے ہیں, لوگوں کو پلیسمنٹ کے لیے نئی سکل سکھائی جا رہی ہیں, 20-25 ہزار ڈالر ان کو دیے جا رہے ہیں کہ جو آٹو انڈسٹری آٹو ورکر تھا وہ یہ کام سیکھ لے, جو بینک سے فارغ ہوا ہے وہ فلاں کام سیکھ لے. اور اس میں جو سب سے بڑی بات ہے, یہ تو آپ کو ایکسیپٹ کرنا پڑے گا اس سوسائٹی میں, کہ جو جابز آپ کو یہاں پہ ملی ہوئی ہیں, یہ بیک ہوم ہیں, آپ پروفیسر ہیں, وہ وہاں پہ بھی اس کو پروفیسر ہی لیں گے, وہ اس طرح کی کوئی چیز نہیں, جاب ہے. اور یہی وہاں کی بیوٹی ہے کہ وہاں پہ یہ کوئی نہیں پوچھتا کہ جی آپ کرتے کیا ہیں, میاں بیوی مل کے جیسے دو پہیے ہوتے ہیں کام کرتے ہیں اور گھر چلا رہے ہیں, اور یہ پوچھتے ہیں جی جاب ہے, وہ کہتے ہیں جی ہے, جاب نہیں ہے نہیں ہے, یہ نہیں آگے سے پوچھتا کہ آپ ویڈیو صاف کرتے ہیں, آپ ڈرائیونگ کرتے ہیں, آپ ٹیکسی چلاتے ہیں, آپ کیا.
ورکر کی عزت ورکر کے طور پہ ہے, چاہے وہ کسی بھی بلو کالر جاب کر رہا ہو, وائٹ کالر کر رہا ہو, یہ چیز تو ڈیفینیٹلی ہے. لیکن طارق بھائی ایک چیز بتائیے کہ کیا کئی لوگ ایسے موقع پہ گو کہ میں مطلب میں تو اس چیز کو سمجھتا ہوں کہ یہ کوئی خوشائن بات نہیں ہوتی کہ اگر آپ کے ملک کے حالات خراب ہونے شروع ہو کہ چلو یار کہیں وہ کسی اور ملک میں بھاگ چلو, یہ تو کوئی بات نہیں ہے, پھر بچائے گا کون اس دھرتی ماں کو, کون بچائے گا؟
بہت برین ڈرین ہو گیا پہلے.
یہ لوگ جو جانا ابھی ایک پھر اگین وہ ایک ویو چل رہی ہے,
اٹس
ناٹ دی رائٹ
ٹائم, اٹس ناٹ دی رائٹ ٹائم, اٹس ناٹ, وی آر ناٹ لیونگ ان اے ہیپی ٹائم, آئی کین ٹیل یو دیٹ. یہ نہیں ہے کہ ہم وہاں پہ بالکل ہر چیز وہاں پہ سروائیول اس وقت ہے, سروائیول آف دا فٹسٹ ہے, آپ کے پاس کچھ نہ کچھ ہے, سروائیول جاب لوگ کرتے ہیں وہ جہاں پہ مل جائے. تو اس میں یہ ہوتا ہے کہ آپ کو یہ گھر کا چولہا چل جاتا ہے, آپ کو جو ہے رینٹ وینٹ نکل جاتا ہے, مارگیج ہے تو وہ نکل جاتی ہے. بینکرپسیز بھی بہت ہوئی ہیں لوگوں کی جب جابس گئی ہیں, جنہوں نے لیوشلی سپینڈ کیا ہے, گھر بڑے بڑے لے رہی ہے, ان کے لیے پرابلمز بھی ہوئی ہیں, بینکرپسیز بہت ہوئی ہیں, ریئل اسٹیٹ پرائسز بھی گری ہیں, لیکن اتنی نہیں گری کہ 3 لاکھ کا گھر ہے وہ 25 ہزار میں مل رہا ہے, 3 لاکھ کا گھر ہے 2.5 کا ہو گیا. کینیڈا کا بینکنگ سیکٹر جو تھا بڑا ویل ریگولیٹڈ تھا, یہ نہیں تھا کہ آپ کوئی بھی آیا پیپر دکھائے 6-6 کارڈ جیب میں پائے ڈالے پھر رہے, نہیں, اٹ واز ناٹ لائک دیٹ. دیتے تھے, مینج کرتے تھے, بڑا اسکروٹنائز کر کے آپ کی لمٹ بڑھاتے ہیں اور سارا, تو اس میں اس طرح سے ان کو ڈیمیج نہیں ہوا. دے اسٹل گاٹ دا بیسٹ ان نارتھ امیرکا بینکنگ سسٹم, تو فال آؤٹ تو ہوا ہے امریکہ کا, کیونکہ بیسک کینیڈا کا جو بزنس تھا وہ امریکہ پہ تھا, امریکن کمپنی اب نہیں بائی کر رہی, ان کا را مٹیریل نہیں بائی کر رہی, اب یہ کینیڈین جو ہے انہوں نے دوسری مارکیٹ کو ڈھونڈنا شروع کیا ہے, دے آر لوکنگ فار ڈفرنٹ نیو مارکیٹس, مڈل ایسٹ میں آ رہے ہیں. ان کی
ڈیپینڈنسی یو ایس کی مارکیٹ کے کنزیومر پہ بہت زیادہ تھی,
دے وار سو مچ ریلیٹڈ,
ہاں سو مچ ریلیٹڈ, تو وہ ظاہر ہے اس سے فرق تو پڑے گا. تو سامعین یہ ہے کہ سوچ سمجھ کے وہ جو لوگ جانا چاہ رہے ہیں ایسے موقعوں پہ ان ملکوں میں, کہ ان ملکوں میں بھی رہنا آسان نہیں ہے. ابھی طارق بھائی نے ایک بات کہی تھی کہ اس فار دا فٹسٹ, آپ کو اس کے مطابق فٹ تو ہونا چاہیے نا,
بالکل.
اور دوسرا یہ کہ آپ کو کسی بھی جاب کرنے میں پھر جھجک نہیں ہونی چاہیے کہ اگر آپ کو سڑک سے برف صاف کرنی پڑ رہی ہے تو آپ کہیے کہ میں وہاں پہ تو ڈپٹی کمشنر ہوں, کرنا پڑے گا آپ کو, کیونکہ وہاں پہ سروائیول کا مسئلہ.
میرے ساتھ نیورو سرجن تھے یو کے, وہاں سے جو ڈینیل نیورو سرجن تھا, ہی واز لوکنگ فار اے جاب, ہی کڈنٹ, اس کو نہیں ملی, تو اس کو سروائیول جاب کرنی پڑے گی. ہارٹ اسپیشلسٹ یہاں سے گئے تھے, ان کو نہیں ملی, انہوں نے پیزا میں جا کے جاب کر لی. سو پھر اس میں جب
یار, تو پھر بات تارک وہی ہے نا جو میں کہتا ہوں, کیوں جاتے کیوں ہیں یار؟
اس میں یہ ہوتا ہے بھائی کہ وہ پھر وہ یہ نہیں کہ آپ بندہ پیزا میں جاب کر رہا ہے تو وہ ساری عمر پیزا ہی ڈلیور کر رہا ہے.
نہیں, دیٹس ناٹ دا پوائنٹ. پوائنٹ از کہ آپ اگر اپنے ملک کے اندر آپ کو دو وقت کی عزت کی روٹی مل رہی ہے,
یہ کنات کہاں رہ گئی ہے؟
بس یہ مسئلہ ہے,
ان لوگوں نے جو ہمارے
ہماری خواہشات کی لسٹ بہت لمبی ہو گئی.
سروائیول تک تو بات رہتی تو کیا بات تھی, جو ہمارا ٹائم تھا, جو ہمارے دن تھے, ہمارے ماں باپ سروائیول ہی کرتے تھے.
بالکل بالکل بالکل,
یہ تو دیکھے نا, اب
بڑی سادہ زندگی,
پیپسی ہے تو پیپسی کی 6-6 قسمیں ہیں, تو یہ تو مطلب ہمارے پیسے اور ہمیں اس طرف ڈالنے کنزیومرزم جو آ گیا ہے, اس کی وجہ سے یہ ساری تکلیفیں ہیں کہ ایک چھاتے ایک گھر ایک رہتا تھا کمرہ, اسی میں بچے بھی پیدا ہو جاتے تھے, شادیاں بھی ہو جاتی تھیں, کیسے اللہ جانے وہ بچے پیدا ہو جاتے.
لیکن یار یہ ہے کہ اس سادہ زندگی میں ایک مزہ تھا میرے خیال میں, وہ سروائیول کے لیے وہ بیس لائن پہ وہ زندگی کا وہ ماحول بہتر تھا بہ نسبت اس ترقی یافتہ دور کے. حالانکہ ترقی ہونے سے میں سمجھتا ہوں کہ ہمارے جو ویلیوز ہیں ان کو بھی انہینس ہونا چاہیے تھا, اس چاہیے جائے کہ ہم ان کو چھوڑ دیتے کہ ہم ایک دوسرے کی مدد کریں, مل کے ساتھ میں رہیں, یہ سوچیں کہ بقا کسی بھی چیز کی, یا دوسرے لفظوں میں پاکستان کی بقا جو ہے وہ ہماری اپنی بقا ہے. یعنی ہم نے یہ کبھی سوچا ہے یا آنےسٹلی طارق بھائی, ریگارڈ لیس اف یو بیکم اے کینیڈین, یو بیکم اینی ادر نیشنل, یو آر یو ریمین پاکستانی. ریمبر طارق بھائی کہ ہم نے ایک پروگرام میں وہ کیا تھا کہ جب انگلینڈ کے اندر دھماکے لڑکوں نے کیے تو انہوں نے کہا جی کہ پاکستانی ہے, تو پتہ چلا کہ اس کے باپ کا باپ وہاں سے پاکستان سے آیا تھا, تو پھر بھی ہی کیریز دا نیم پاکستانی. تو ہم ہمیشہ پاکستانی ہی رہیں گے, تو اپنے ملک کے لیے جتنا کچھ ہم کر سکیں اس کے لیے اگر تھوڑی بہت قربانی دینی پڑتی ہے تو میرے خیال میں نہیں یار وہ قربانی دینی پڑے گی, اور جو قومیں قربانی دیتی ہے طارق بھائی سیدھی سی بات ہے وہی بنتی ہے.
میں آپ کو اپنی مثال دیتا ہوں, دیکھیں میرے مطلب بچپن سے میرے بچے یہاں پہ ایک پہلی پہلی کلاس سے آج ان کو گئے ہوئے کتنا عرصہ ہو گیا. تو میرا بیٹا تھا وہ اس کو تھوڑا سا آرٹ کا شوق تھا, تو اس کو ہم نے آرٹ اسکول میں کرایا, تو اس کا ایگزیبیشن لگا ہوا تھا پورے اسکول کا. میں میری وائف وہ ایگزیبیشن کرنے کے لیے لے گئے, وہ کیونکہ وہ سبجیکٹ اس طرح کا ہے کہ وہ پاکستان میں آپ کو تو پتہ ہی, ہمیں تو پہلے ماں باپ کو ڈاکٹر انجینئر, اس کے بعد تو وہ ان کو پتہ ہی نہیں کہ بس چلانے والا بھی عزت والا آدمی ہے یا جو بندہ ٹیکسی چلاتا ہے وہ بھی اتنا ہی با عزت ہے, وہ
اس کا بھی ایک مثبت رول ہے.
مثبت رول یہ ہمارے ذہنوں میں تھا ہی نہیں, ہے ہی نہیں کہ جو بندہ خدمت کرتا ہے بوڑھوں کی وہ بھی ایک با عزت. تو وہ اس طرح کے شعبے وہاں پہ بے شمار ہیں, تو وہ اس طرح جو ہے نا وہ گوروں کے زیادہ, وہ ٹوٹل ایکچولی گوروں کا اسکول ہے. تو ایگزیبیشن دیکھنے کے لیے گئے تو اب وہ پہلے تو بچہ لے جانے نہیں چاہ رہا, تھوڑا کر رہا ہے کہ یار ماں باپ میں کیا دکھاؤں گا کس کام سے.
نہیں یار دس از ناٹ
رائٹ. نہیں یار مطلب اچھا کر رہا تھا, پھر اس نے خود ہی کال کیا کہ جی آئے میرے چار یہاں پہ لگی ہوئی ہیں اور دیکھیں پینٹنگز, پینٹنگز آ کے تو دیکھیں. ہم دیکھنے کے لگے, اب وہ اپنے دوستوں کے ساتھ وہ انٹروڈیوس کرا رہا ہے, ایک اس میں چائنیز تھا اور ایک اس کے ساتھ وہ گانا اس کی ماں اور انڈین باپ, یعنی یہ تین بچے تھے
ایشین سائڈ کلر
جو کلرفل تھے. یہ تینوں یہ اپنے دوست تھے, باقی جتنے گورے تھے
وہ علیحدہ تھے,
ان کا ان کے پارٹیاں علیحدہ, ان کے گروپ سے
ایک بات ہوئی نا طارق بھائی کہ ہم لوگ
سوسائٹی میں
فٹ نہیں ہوتے آپ. یہ ہمیں بڑی یہ ہمیں بہت بڑی ایڈجسٹمنٹ مینٹل کرنی پڑے گی کہ وی آر ان مائنورٹی, وی آر آئسولیٹڈ, وی آر ناٹ ٹریٹڈ ایز ہمارا ایک ایشو ہے کہ وہ مجھے یاد ہے کہ یو کے میں تھا میں, تو وہ کہا کرتے تھے کہ یار تم لوگوں کا پرابلم کیا ہے کہ تم لوگ کیوں ایک جگہ پہ مل کر کے رہتے ہیں, وائی ڈونٹ یو مکس اپ وتھ ادرز. نو میں اس میں ہمیشہ یہ کہتا تھا دیکھو یار ایک چیز تمہیں ریئلائز کرنی پڑے گی کہ ہر جو علاقہ ہوتا ہے دنیا میں کوئی بھی ہو, جہاں کی مٹی ہوتی ہے وہاں کے کچھ اپنے اصول ویلیوز ہوتی ہیں, اور میرے خیال میں ون شوڈ ریسپیکٹ دیٹ کہ اگر تو ان ویلیوز کو کیری کرتا ہے, اینڈ ون شوڈ بی بیسیکلی ناٹ ریسپیکٹنگ اینڈ ون شوڈ بی پراؤڈ آف اٹ ایز ویل کہ آپ اپنی ویلیوز کی قدر کرتے ہیں. یار مجھے یہ ڈرامے بازی اچھی لگتی ہے تارک, میں آپ کو پہلے بھی کہتا ہوں, یعنی ایک طرف تو ہم امیزون کے اندر وہ جو ننگے رہتے ہیں ان کو پرزرو کرنا چاہ رہے ہیں, یہ ایک ہیریٹیج ہے, اس کو تباہ نہیں کرنا, اس کو مرنے کسی نہیں دینا. اور اگر ہمارا بندہ جونس ہے وہ مٹی کو چومتا ہے تو ان کو بڑی عجیب بات لگتی ہے, یار ہمیں بھی پرزرو ہونے دو یار, چھوڑ دو ہمیں,
بس یہ وہ سے چلا آ رہا ہے, یہ ہمارے خلاف
ٹھیک ہے, ان کا قانون اکوالٹی پہ چلتا
ہے,
لیکن سوسائٹی کے اندر ڈسکریمنیشن ہے اور آپ کو اسے ایڈجسٹ کرنا پڑتا ہے. اینی وے کمنگ بیک ٹو پاکستان, یار پاکستان کی باتیں کرتے ہیں, چھوڑو تارے یہ باقی دنیا مجھے کچھ نہیں, مجھے
اٹس ویری گڈ. میں یہ آپ کو بتا سکتا ہوں کہ جب
بجٹ آ رہا ہے تمہارا,
بجٹ آ رہا ہے جب دوسرے ملکوں میں جاتے ہیں حالات دیکھتے ہیں تو پھر پاکستان کی قدر آتی ہے کہ یار کیا کنٹری ہے, کیا موسم ہے, کیا خطہ ہے, کیا خوبصورت لوگ ہیں, بھولے بھالے سے جتنے مرضی ڈاکے ماریں جو مرضی کریں, لیکن دوسری دنیا میں ڈاکو بھی جو اتنے سائنٹیفک ہیں کہ وہ آپ کو پتہ نہیں چلنے دیتے. وہ جب لوٹتے ہیں تو دیکھیں پوری دنیا سے انہوں نے ایک ہی جھاڑو پھیرا ہے, تو انہوں نے کسی کو معاف نہیں کیا, بینک تک خالی کر کے لے گئے. تو مقصد یہ ہے بات کرنے کا کہ پاکستان بہت پیارا ملک ہے, اس کی قدر کرنی چاہیے. اب دیکھیں اللہ کا شکر ہے اکانومی بھی اچھی جا رہی ہے, गवर्नमेंट भी अच्छी जा रही है, स्कूल है,
रिजर्व डबल डिजिट्स में आ गए,
डबल डिजिट्स में आ गए हैं। और देखें जितने जिन लोगों ने हमारे साथ फटेबाजी की थी अब वो पाबंदियां भी उठा रहे हैं, अब वो हमारे साथ उसको उनको नजर आ रहा है कि हमारी स्टॉक एक्सचेंज में बहुत इस वक्त मुस्बत रुझान है, लोग कह रहे हैं कि जी पाकिस्तान द बेस्ट कंट्री टू इन्वेस्ट इन, तो इस तरह की बड़ी बड़ी अच्छी है माशाल्लाह खबरें हैं। अब ये थोड़ा सा सुकून हो, अब उन्होंने कहा कि जी वॉर फुटिंग पे हमने ये जो मुतासर हैं इलाके वहाँ पे इंडस्ट्रियल डेवलपमेंट होगी। तो देखें ये जबरदस्त
मसला जो है ना तारिक भाई, इसमें आकर के एक चीज जो मुझे हमेशा से रहती हुई रहती है, पहले तो बात है कि मैं इस हक में नहीं हूँ कि किसी मुल्कों से कोई इमदाद ली जाए, अपने पांव पे खड़ा होना सीखना पड़ेगा हमें, और कौमें वही बनती है जो अपने 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 पांव पे खुद खड़ी होती
अपनी प्रॉब्लम फेस करेंगे, एक्सेप्ट करेंगे कि हमारी ये कमी है,
इट इज माय प्रॉब्लम एंड रिजॉल्व एंड सॉल्व इट, मुझे किसी की जरूरत नहीं है। लेकिन जब आपके पास अगर कोई मदद आ गई है तो खुदा के वास्ते उसको सही तरीके से इस्तेमाल करें।
आपकी बात मैं बढ़ाना चाहता हूँ थोड़ी सी, वो ये है कि प्रॉब्लम आ गई, सब कुछ हो गया, ये थोड़ी सी प्री प्लानिंग में नजर नहीं आई आपके ख्याल में?
यार मुझे
सारी क्राइसिस में
मुझे थोड़ा सा
प्लस ये डेवलपमेंट में थोड़ी सी मुझे ला रही है कि बिजली क्राइसिस चल रहे हैं, ये कैसे हो गया
थोड़ा सा एक चीज है मैं आपको बताऊं कि मुझे एक रहा है कि थोड़ी सी लैक ऑफ प्लानिंग नजर आई है सारे ऑपरेशन में। देखिए आप जब ऑपरेशन प्लान करें तो ऑब्वियसली आपने घंटों में तो प्लान नहीं किया होगा, एंड यू वुड हैव लुक्ड एट प्री एंगेजमेंट ड्यूरिंग द एंगेजमेंट एंड पोस्ट एंगेजमेंट
तक उसको देखें,
एंगेजमेंट आपके कौन कौन से ऐसे इश्यूज हैं जिनको आपको एड्रेस करना है। एंड वन इशू डेफिनेटली इज बिकॉज द वे यू हैव प्लान, कि आपने कहा जनाब कि जी आप उन लोगों के वहां पे घुस करके उनके साथ लड़ेंगे, उनको मारेंगे, तो जाहिर है कि आपको मालूम था कि वहां से लोगों ने निकलना है, तो व्हाई डिडंट यू थिंक ऑफ इट बिफोर हैंड, आपने वो वहां पे खेमे लगाने शुरू क्यों नहीं किए? अभी यार एक छोटी सी मिसाल बताता हूँ, मदीना में अभी मदीना के इलाके में आप मिशन अखबार में पढ़ाओ कि इट्स बिट रैटलिंग कि वहां पे थोड़े बहुत जल्जले के झटके आ रहे हैं, तो कंसिडरिंग के यार गॉड नोज के क्या होने वाला है कि हो सकता है वहां पे कोई अल्लाह ना करे कोई बड़ा जल्जला आ जाए, तो सऊदी गवर्नमेंट ने अभी से एक कैंप के विलेजेस बना दिए कि अगर लोगों को वहां से डिस्प्लेसमेंट हो तो वो कहीं पे जाके सेटल हो सके। यार ठीक है मैं मानता हूँ हमारी इकोनॉमी इतनी स्ट्रांग है, लेकिन यार जिस वक्त आपके पास पैसे आ गए, जब आपको इतने अरबों डॉलर लोग दे रहे हैं, तो यार यू कुड डू दीज थिंग्स बिफोर इन हैंड एज वेल। आप इनको ठीक आप खेमे ना लगाते, लोग ना पता चलने देते कि ऑपरेशन दे रहे हैं, आप जो लोगों से अभी कह रहे हैं कि जी हमें वाटर टैंकर चाहिए, बॉजर चाहिए, वहां पे हमें जनरेटर चाहिए, तो आप ये खरीद करके पहले रख लेते, जब आपके पास मदद आ गई है तो यूटिलाइज है।
मैं वही हैरान होता हूँ, देखें अब हाइजीन का इतना बड़ा मसला बना हुआ है, टॉयलेट्स नहीं है, बच्चे बच्चियां अजीब को गरीब सिलसिला, पानी नहीं है, बाहर से किसी ने मिनरल वाटर भेजा है उसी से बेचारे वो अपने आप को साफ कर रहे हैं, धो रहे हैं। अब देखिए मिसयूज ऑफ रिसोर्सेज की इंतहा है। मैं ताहिर भाई सॉरी क्योंकि बंदा कंपेयर करता है जब कहीं से आता है, तो मैं जब वहां पे था तो वहां पे मैराथन थी, अच्छा वो मैराथन बड़ी बहुत बड़ी थी, तो कोई एक वीक पहले हम वहां पे गए तो वहां पे प्लॉट्स में वो जो होती है ना अपना अल्लाह का भला करे वो जो पोर्टेबल टॉयलेट्स
इंस्टॉल हो रही होंगी,
मैं कहता हूँ हजारों के हिसाब से और साफ सुथरी चमकती धमकती, मैं बड़ा परेशान, मैंने कहा ये क्या चीज है ये इतना, वो वाइफ कहने लगी कि ये हो सकता है यहाँ पे कोई प्रोजेक्ट शुरू होने लगा है उसके लिए ये मजदूरों के लिए, यार इतनी हजारों के हिसाब से, तो पता चला कि जी वो मैराथन थी उसके लिए उन्होंने टॉयलेट्स का इंतजाम किया था, और इस तरह के ये जो थे पॉइंट्स थे वो जहां से चलना था 52 किलोमीटर लंबी मैराथन थी, वो पता नहीं कितने थे जो उन्होंने बनाए थे
यार। नहीं
तो ये प्लानिंग है
भाई, देखें जहां तक है ना कि जी के इन टर्म्स ऑफ क्वांटिटी के जो रिसोर्सेज की तो उसमें हो सकता है हमारे पास कम हो, लेकिन यार ये चीजें तो कॉमन है ना,
नजर तो आएगी तो किया
नहीं, आपको देखें आपने जब सोचा कि जी हमने घर घर में घुस के इन लोगों को निकाल के मारना है, ठीक है, तो उस घर के अंदर जो लोग रहते थे वो भी तो बाहर निकलेंगे, वो कहां जाएंगे, अगर वो कहीं जाएंगे तो उनके लिए हमें क्या करना चाहिए, कुछ तो प्लानिंग कर लेते हैं ना।
सही बात,
मसला ये है कि क्राइसिस मैनेजमेंट आफ्टर द क्राइसिस एंड इफ इट इज अ नेचुरल डिजास्टर इज फाइन, कि आपको मालूम नहीं था, ये तो आपको मालूम था यार।
सही,
ये तो आपको मालूम था कि हम ये जब ये कोई एक्शन लेंगे तो ये क्राइसिस आने हैं और इसको हमने हैंडल कैसे करना, माइंड यू वन थिंग मोर, वी गॉट टू बी वेरी मच केयरफुल अबाउट दिस डिस्प्लेसमेंट एज वेल, बिकॉज दुश्मन उनकी हमारी सफों में घुसा हुआ है, हमें ये सोचना ये भूलना नहीं चाहिए।
सही,
कि दुश्मन हमारी सफों में है, ये लोग हम लोगों में मिक्सअप हो गए हैं, हमें मालूम नहीं कौन जो सा हमारा दुश्मन है और कौन हमारा दोस्त है।
शहर में सुना है एक धमाका हुआ है, फिर से बड़ी दर्दनाक खबर थी।
तो ये वजह ये है कि ये चीजें पहले सोचने के लिए, इससे के सोचने के लिए यार वेस्टर्न दिमाग तो नहीं चाहिए यार, कमा
देखें, ये तो अब मैं कहूंगा कि जो लोग हैं उनको इर्द गिर्द देखना चाहिए कौन लोग। अब ये तो फौज के ऊपर डिपेंड करना, चंद लोगों के ऊपर डिपेंड करने से बात नहीं होगी। ये तो ये है कि हर बंदा विजिलेंट रहे, कौन आ रहा है, कौन जा रहा है, मशकूक लोग कौन है, क्या एक्टिविटीज कर रहे हैं, देखें ना घर किराए पे कौन ले रहा है,
मंजिल
पे
रह रहे हैं,
मतलब वो जो चौकीदार सिस्टम था, जागते रहना, याद होगा आपको, मारते रहते थे, ये तो सारा करेंगे तो बचेंगे। क्योंकि इस दफा जो हमारा वास्ता पड़ा है, ये पाकिस्तान इंशाल्लाह क्लीन होगा इस दफा
इंशाल्लाह। We cannot carry on further along with this kind of stuff.
पाकिस्तान को बहुत रूज दिया है, पाकिस्तान के
रूज वापस आ
गया, दूर तक पहुंच गए हैं हम। इस तरह की जो है ना ये बैक जो स्टैबिंग है, इसको अफोर्ड नहीं कर सकते कि आप प्रवास करने की बातें करते हैं, उड़ने की बातें करते हैं, कोई आपकी टांगे खींच के आपको नीचे लाने की कोशिश कर रहा है, और फिर आपको वही कब्रों में वही आपको 1400 साल पहले की बातें सुना के।
बहरहाल तारिक भाई, बात यह है कि अब प्रोग्राम के आखिरी हिस्से की तरफ बढ़ते हैं। एक तो हम अब सुनेंगे एक और फौजी नगमा।
बिल्कुल जनाब, ये
मिली नगमा।
हम तो इस वक्त महसूस कर रहे हैं कि जी हम
यार
हालत जंग में है, और हमारा तन मन फौज के साथ।
पर्सनली मैं आपको बताऊं तारिक भाई, जिस दिन भी मुझे मेरे वतन ने पुकारा ना कि जरूरत है आ जाओ भाई, मैं आ जाऊँ, मैं तो चला जाऊँगा।
मेरा ख्याल है जितने भी हमारे सुनने वाले हैं, इंशाल्लाह
नहीं यार, मुझे अपना मुल्क बचाना है, मुझे मेरा मुल्क चाहिए।
बिल्कुल बिल्कुल बिल्कुल,
मैं पाकिस्तानी हूँ, मैं और कुछ नहीं, नथिंग एल्स, और कुछ भी नहीं है मेरे पास, है भी कुछ नहीं, और
नहीं होना भी नहीं।
मेरी एक पहचान है, मैं उस पहचान को कभी भी नहीं
चाहूंगा। हम यहाँ बैठे हुए हैं, ये पाकिस्तान ही है जिसकी वजह से हमें ये इज्जत एहतराम है। ये कैसे हो सकता है कि ये जो लोग हैं पहले पाकिस्तान बनाने की मुखालफत, अब बन गया है तो उसको तोड़ने की मुखालफत,
यार ये कुछ ये पता नहीं क्या गेम है। बहरहाल हमें इसे निकलना है, अल्लाह पाक हमारी मदद करेंगे। आइए मेरे ख्याल में एक और थड़कता हुआ मिली नगमा सुनते हैं, और उसके बाद
मुझे पता है आज मैडम नूरजहां बहुत याद आ रही है,
वतन के सजीले मेरे नगमे तुम्हारे लिए,
क्या उन्होंने ये दिल से नगमा गाया है। और हाँ,
यार इन लोगों ने दिन रात काम किया स्टूडियोज में, मालूम है आपको,
मैं उनकी ये जो वार में बातें बताई उन्होंने कि घर आते पांच छह बच्चे थे उनके, तो वो आती थी, खाना दिया, फिर स्टूडियो आई, देखा बच्चों को, फिर स्टूडियो, यानी उन्होंने उसको जैसे
भाई देवर एट वॉर, वो खुद जंग लड़ रहे थे ना उस वक्त, वो अपने अपने फ्रंट के ऊपर जंग लड़ रहे थे। हर एक का, हर फर्द का एक अपना मुहाज है जिसको उसको लड़ना है।
क्या बात है, सही
हर एक अपना है ना,
किसी को हक नहीं पहुंचता।
मैं प्रोफेशनल फौजी नहीं हूँ, मैं हो सकता है फौज के लिए जाके फौज की तरह वहां बॉर्डर पे नहीं लड़ सकता, लेकिन जो मेरी कैपेबिलिटीज हैं, जो मेरी प्रोफेशनल स्किल्स हैं, मैं उसमें रह करके तो अपने मुल्क के लिए कुछ कर सकता हूँ। तो दैट्स व्हाट दे वर डूइंग, एंड दैट्स व्हाट वी आर सपोज्ड टू डू नाउ एज वेल, कि हम अपने अपने स्किल सेट के अंदर जिस चीज में हम महारत रखते हैं उसमें हम लोग आगे बढ़ाएं, अपने मुल्क की खिदमत करें, अपने मुल्क के लिए कुछ ना कुछ करने की कोशिश करें। इंशाल्लाह यार मुश्किल वक्त आते हैं कौमों के, और बस ये है कि कौमें उनसे सीखें, ये बड़ा जरूरी है।
इस वक्त जो जरूरत है, वक्त की जरूरत, मेरे हिसाब से, और आप भी समझते हैं कि यही है कि टॉलरेंस होनी चाहिए। ये अकीदे के नाम पे अपना अकीदा, अपना ख्याल किसी के ऊपर थोपना, और हर एक को अपने से अदना समय, ये अल्लाह ताला के काम है, ये इंसान की तो मेरे ख्याल ये बस में नहीं है कि किसी की जजमेंट करे। तो मेरा ख्याल है कि ये जो है ना, ये थोड़ा सा इस लेवल से ऊपर उठ के दिले खुले करके, दिमाग खुले करके, सीनों से लोगों को लगाएं, इसका ये मजहब, दीन, लिसानियत, इन लोगों इन बुनियादों पर कौम को ना तकसीम करें, इसी से कौमें बर्बाद।
मेरे ख्याल में लोग समझ गए, लोग समझ गए। आइए सामेईन, मेरे नगमे तुम्हारे लिए।
वतन के सजीले जवानों, ऐ वतन के सजीले जवान, मेरे नगमे तुम्हारे लिए हैं, मेरे नगमे तुम्हारे लिए हैं। ऐ वतन के सजीले जवान, सरफरोशी है ईमान तुम्हारा, जुर्रतों के فلک بوس دیوار ہو تم ہے شجاعت کے زندہ نشانوں نور نغمے تمہارے لیے ہیں میرے نغمے تمہارے لیے ہیں اے وطن کے سجیلے جوان دیکھیں تو یوں جگمگائے جیسے خاموشیوں کی زبان سے دے رہی ہو وہ تم کو دعائیں قوم کے جری پاس بانو میرے نغمے تمہارے لیے وطن کے سجیلے جوان تم پہ جو کچھ لکھا شاعروں نے اس میں شامل ہے آواز میری اڑ کے پہنچو گے تم جس افق پر ساتھ جائے گی پرواز میری چاند تاروں کے رازدانوں میرے نغمے تمہارے لیے ہیں میرے سجیلے جوان میرے نغمے تمہارے لیے ہیں میرے نغمے تمہارے لیے ہیں اے وطن کے سجیلے جوان
جی اے وطن کے سجیلے جوانوں میرے نغمے تمہارے لیے ہیں ہماری جان بھی ان کے لیے ہے جی نغمے ہی نہیں ہر چیز ان کے لیے پاکستان کے لیے
بہت پیچھے لے گئے یہ مجھے بھی طارق بھائی یہ اس زمانے میں آپ نے بھی پہنی ہوگی سول ڈیفینس کی وردی میں نے بھی پہنی تھی اور بچے تھے یار مجھے یاد ہے کہ ابا جی نے مجھے خرید کے لا کے دی حالانکہ یار میں مطلب آئی واز ناٹ ایلیجیبل ٹو گو ان سول ڈیفینس بٹ ہی وانٹڈ می ٹو لک لائک یو نو سولجر آف پاکستان
اچھا ایک وہاں پہ جو مجھے جو تھی نا بچپن تھا بالکل ہم تو چھوٹے چھوٹے ہوتے تھے ہمیں تو وہ پریڈنگ شریڈنگ کراتے ہوتے تھے تو اس میں ایسے ایسے بندوں کا انکشاف ہوا جو اکثر محلے میں ہوتے ہیں کچھ لوگ ہوتے ہیں وہ کسی سے بات نہیں کرتے بابو سے سیدھے کام پہ گئے سیدھے کار اور کسی قسم کی کسی سے بات سوچے اس میں ان لوگوں نے بھی اسی طرح وردیاں پہن کے اور جناب وہ اس طرح پارٹیسپیٹ کیا مجھے وہ آج بھی یاد آتا ہے کہ یار کچھ لوگ ایسے ہوتے تھے جن کا نام کے سوا لوگوں کو کوئی پتہ نہیں ہوتا تھا
مجھے امی جی بنا کے دیتی تھی چھوٹے چھوٹے پلاسٹک کے لفافے اس کے اندر ایک پوسٹ کارڈ ہوتا تھا ایک تراشی ہوئی چھوٹی سی پینسل بلیڈ کا ایک یا دو بلیڈ چنے اور تھوڑی سی چھوٹی چھوٹی پچیاں اور یہ چیز مجھے یاد ہے وہ پوٹلی سی بنا کے مجھے دیتی تھی اور میں وہ لے کر کے ہمارے گھر کے سامنے سے جو نہر گزرتی تھی اس کے پل پہ میں کھڑا ہو جاتا تھا اور جب کانوائے گزرتے تھے تو بہت سارے بچے میری طرح کے وہ ان کے اوپر برساتے تھے یہ چیزیں یار وین یو گو آن دا واٹ
یہ میسج جانا چاہیے
یہ میسج اگر نہیں ہوگا تو
جانا چاہیے کہ قوم پیچھے ہے قوم متحرک
اور آپ کی فوج کے لیے بھی ضروری ہے یار وہ آپ کے لیے لڑ رہی ہے نا جب آپ ان کے پیچھے کھڑے نہیں ہوگے تو آپ کے لیے وہ کیسے لڑیں گے
بالکل بالکل
میں پیسوں کے لیے جان نہیں دے رہے اپنی
جان بھاگ کہہ رہے ہیں کھانا خراب وہ دیکھیں اس سے بڑی شہادت کیا ہوگی اس وقت جو وہ جو بےچارے کر رہے ہیں. یعنی میں خود حیران ہوتا ہوں کہ کس طرح کے لوگ ہیں جنہوں نے یہ کنفیوژن کریٹ کرنے کی کوشش کر رہے ہیں. اب 65 میں آپ کو یاد ہوگا کہ گھروں کے پاس ہوتی تھی اینٹی ایئرکرافٹ گنیں لگی ہوتی
تھیں, بالکل ہوتی تھی,
کھانے کا انتظام وہ اتنا ہو جاتا تھا کہ ان کو بندے بھیجنے پڑتے تھے کہ خدا کے لیے کھانا نہیں چاہیے. وہ ہر گھر جیسے ہمارے یہاں تو پتہ
یاد اپنے زمانے کا یاد ہے,
مجھے یاد ہے جی. دو چیزیں ہوتی تھیں جمعرات والا دن, آپ کو پتا ہے مسجد میں تیل ڈالنے جاتے تھے, وہ تیل وہ جس کی منت پوری جس کی نہیں بھی, مسجد میں تیل اور وہ روٹی, اور اس طرح سے جناب وہ خندقیں کھودنے کا تھا سسٹم. تو خندقیں حالانکہ کون آ رہا تھا, لاہور میں تو رہتے ہیں نو ڈاؤٹ, لیکن یہ ہے کہ وہ چھوٹی چھوٹی خندقیں بچوں نے کھودی ہوئی ہیں, اور جب جہاز نے آنا تو کوٹھوں پہ
چڑھتے تھے.
مجھے یہ سین یاد ہے کہ میرے سامنے ایک ڈاگ فائٹ ہوئی تھی, وہ آئی سویر میں نے اپنی آنکھوں سے دیکھی ہے, اور سارا خاندان وہ خندقیں صبح کے ٹائم پہ, اور جس لیے جہاز آیا تو سارے کوٹھے کے اوپر چھت کے اوپر
نعرے لگ رہے ہیں,
ڈاگ وائٹ دیکھ رہے ہیں
اور نعرے لگ رہے ہیں,
بالکل
نعرے لگ رہے ہیں. مجھے بالکل یاد ہے یار کہ یہ جس زمانے میں آپ کو یاد ہے کہ ایم ایم مالم نے جو 6 یا 7 انڈیا کے ہتھیاروں کو گراؤنڈ کیا تو گرایا بھی تھا اور اس کا ورلڈ ریکارڈ ہے. یار یہ ڈاگ فائٹ مجھے اگر پوری میں نے نہیں دیکھی تو اس کا کچھ حصہ دیکھا ہے, کیونکہ آئی یوز ٹو گو اپ ایز ویل, کیونکہ ہم باہر تو نہیں جاتے تھے, میں اوپر چلا جاتا
تھا.
71 کے اندر تیرے بھائی نے, میں نے وردی پہنی اور میں سول ڈیفینس میں تھا, اور جناب ہم باہر جا کے جناب اپنے لائٹیں بجھواتے تھے اور کام شام کرتے تھے, خرچے کھودی ہیں یار.
آپ کا تو ہائی ٹارگیٹ تھا, وہ تو سرگودا ہر زمانے میں رہا,
تیسی کر کے رکھنی تھی یار, ہم نے جو آیا پڑکا کے یار, قسم خدا کی یار کیا زمانہ تھا. اور یہی بات ہے سامعین کہنے کی کہ یہ بھی وقت ہے کہ ہم اپنی فوج کے پیچھے کھڑے ہوں, چھوڑ دیجیے یہ اسلام کی جنگ نہیں ہے, یقین کیجیے یہ مسلمان نہیں ہے, مسلمان مسلمان کا گلا نہیں کاٹتا, مسلمان اگر چادر اور چار دیواری کی بات کرتا ہے تو وہ اپنی بہنوں ماؤں کو سینکڑوں میل پیروں کے اوپر پیدل چلواتا نہیں ہے, اور اس میں وہ بھی ہماری بہنیں اور وہ بھی ہمارے خواتین شامل ہیں کہ جو حاملہ ہیں. یار خدا کا خوف کرنا چاہیے ان لوگوں کو یار,
مر رہے ہیں بچے جی, ڈلیوری نہیں ہو سکتی, لوگوں کے پاس پراپر ارینجمنٹ نہیں تھے, ابھی ٹی وی پہ انہوں نے دکھایا ہے کہ نہ ہونے کی وجہ سے, طبی امداد نہ پہنچنے کی وجہ سے, بالکل نئی نئی شادی ہوئی بچی کی تو اس کی وہ ڈلیوری ہوئی ہے, وہ بچہ مر گیا ہے.
طارق بھائی آخری بات یہی کہنی ہے کہ ہمارا ملک اور کنٹری نیڈز اس,
صحیح بات,
ہمارے ملک کو ہماری ضرورت ہے, ہمیں شانہ بشانہ اپنی فوج کے ساتھ کھڑا ہونا ہے, ہمیں اپنی قیادت کے ساتھ کھڑا ہونا ہے, جیسی بھی ہو کسی بھی پارٹی کی ہو یار, کوئی بھی لوگ ہو, اس وقت ایسی کی تیسی ہمارے ملک کے خلاف کسی نے جنگ ڈکلیئر کی ہے تو ہمیں بھی یہ ثابت کرنا ہے کہ ہم ایک قوم ہیں اور اپنے ملک کی اپنے ارض پاک کی ایک ایک انچ کی ہم لوگ حفاظت کریں گے. اور اس کے ساتھ اچھا اب یہ طارق بھائی ایک ای میل, یہ بہار پروگرام ہم نے آپ جب نہیں تھے تو ایک پروگرام میں نے ڈائبٹیز پہ کیا تھا جس میں ڈاکٹر شاید بھائی ہمارے ساتھ تھے,
جی جی,
آئی وانٹیڈ ٹو ٹیک اپ لائیو کالز ایز ویل, لیکن ایشو یہ تھا کہ طارق بھائی کیونکہ شاید بھائی کافی بزی ہوتے ہیں تو بڑی مشکل سے وہ وقت نکال پائے تھے اور مجھے کنفرم کر پائے تھے, تو ہمارے پاس زیادہ وقت نہیں تھا.
جی جی,
لیکن ہمارے پاس اس کے بعد پروگرام کی پہلی بات یہ, سامعین بہت بہت شکریہ پروگرام کو پسند کرنے کا, بہت سے لوگوں نے اپریشیٹ کیا کہ پہلی دفعہ ہم نے اس پروگرام میں ایک اور بھی چیز کی تھی کہ ساتھ میں ہم نے اس کے ساتھ کچھ ڈائبٹیز کے بارے میں پاکستانی خوراک کے حوالے سے چارٹس وغیرہ بھی لوگوں کو دیے تھے, اور اس کے اندر ایز یوزول ہمارے کیوم گوری جو نیوز لیٹر میں صحت کے اوپر لکھتے ہیں انہوں نے بہت اچھا کام کیا, اور آنیسٹلی آئی سلوٹ ہم, مائی ہیٹس آف کہ آئی گیم جسٹ 24 آورس ٹو کم آؤٹ وتھ سم تھنگ اینڈ ہی جسٹ کیم آؤٹ وتھ سم تھنگ بریلینٹ, جو کہ لوگ اپریشیٹ کر رہے ہیں. بھائی لوگوں کا یہ ایک ہمیں جو میز آئی ہیں اس میں انہوں نے کہا جی کہ آستما سے کے بارے میں کسی بھی ایکسپرٹ کو اپنے اسٹوڈیو میں مدعو کیجیے اور ہماری لائیو کالس بھی لیجیے, تو میرے خیال میں آپ کو اگلے پروگراموں میں کچھ سوچنا پڑے گا, کہ ڈاکٹر اگر کمیونٹی میں ایسے ہوں کہ جو اس میں اسپیشلائز کرتے ہیں تو پلیز ہم سے news@contactpakistan.com پہ رجوع کیجیے, اور دوسرا اگر آپ اپنی پسند کے کوئی بھی نغمہ کو سننا چاہتے ہو, کوئی آرا ہو, کوئی تجاویز ہو, اور یقین کیجیے آپ کی ہمیں تنقید بھی چاہیے, بہت ضروری ہے طارق بھائی ہمارے لیے کہ ہم لوگ کوئی پروفیشنل پرفارمنگ آرٹ کے پروفیشنلز نہیں ہیں, میں اور طارق بھائی ہم لوگ بس گپ شپ لگاتے ہیں منورنجن کے لیے, تو آپ اگر آپ کے ذہن میں کوئی تجاویز ہوں تو ہمیں وہ بھی بتاتے رہیے گا. تو طارق بھائی آئندہ پروگرام کیا سوچ رہے ہیں؟
اچھی اچھی دیکھیں جی, ماشاءاللہ نیوز بھی ہیں کہ دیکھیں دو نوجوان جو ہیں ہمارے ساتھ مل مل گئے ہیں, اور اسی طرح سے میرا خیال ہمارا میسج تو لوگوں کو جا رہا ہے, اور اس کی فادیت کا بھی جو لوگ اس شعبے سے یا اس آرٹ فارم سے دلچسپی رکھتے ہیں ان کو محسوس ہو رہی ہے, اور دیکھیں ویریشنز ہو رہی ہیں, ورائٹی آ رہی ہے.
جی بالکل, اور آپ کے پاس تعلیم, اگین ریڈیو کارنر پاکستان کا جو کانسیپٹ ہے, آپ کو انٹرٹینمنٹ ہم دیں گے جو ہاٹ اینڈ اسپائسی میوزک ہے, آئی ٹی کا جو پروگرام آ رہا ہے اس کے اندر کامران جو لے کے آ رہے ہیں وہ ایڈریس کر رہے ہیں ہمارے پورے ہاؤس ہولڈ کو, پاکستانی کو, یعنی گھر کی مائیں بہنیں بچے سب, کہ ان کی کمپیوٹر کی کیا ریکوائرمنٹس ہیں, ان کی کیا چیزیں جو ان کو چاہیے, اور کیا ان کو سیکھنا چاہیے, اور کیسے سکھایا جا سکتا ہے. یعنی یہ چیزیں وہ اپنے پروگرام میں لے کے آئیں گے. تو اسی طرح سامعین اگر آپ بھی کوئی پروگرام کرنا چاہتے ہوں تو آر سی پی ون تو حاضر ہے, آپ کے پاس سب کچھ سیٹ اپ ہے, آپ یہاں پہ آگے اپنی ریکارڈنگ کر سکتے ہیں, اور اگر آپ اپنے گھر پہ بھی ریکارڈنگ کرنا چاہیں تو وی آر اوارڈنگ کال سائنز ایز ویل, کہ جی اگر آپ گھر پہ کرتے ہیں تو آپ کو ایک اسٹوڈیو کا نمبر بھی آپ کا اپنا دیا جائے گا یونیک, جو ساری زندگی آپ کے پاس ہی رہے گا. تو بہت کچھ ہے ہمارے ساتھ ملیے, اور طارق بھائی ہمیں ڈھونڈنا ہوگا کوئی ایسے ڈاکٹر صاحب کو کہ جو یہ سانس کی تکلیف کے بارے میں آ کر کے اپنی پروفیشنل جو ہے آرا لوگوں کو دے سکیں اور ان کے سوالات سن سکیں. تو آپ بھی ڈھونڈیے, میں بھی ڈھونڈتا ہوں.
جی, اور یہ میسج بھی جا رہا ہے میرا خیال سننے والے, اگر ان میں کوئی ہمارے ڈاکٹر صاحب سن رہے ہیں اس بات کو تو پلیز ہم سے رابطہ کریں, اور یہ کمیونٹی خدمت ہے اور یہ علم پھیلا رہے ہیں لوگوں کو, یہ جو ہم خدمت کرتے ہیں اس میں آپ بھی اپنا حصہ ڈالیں. میرا خیال ہے کہ ڈیفینیٹ ہوگا کچھ نہ کچھ انشاءاللہ.
اور اب سامعین پروگرام کا وقت ختم ہو رہا ہے, آپ سے اجازت چاہتے ہیں اگلے پروگرام تک. انشاءاللہ اگلے پروگرام میں زیادہ ایکسائٹنگ چیزیں ہوں گی. طارق بھائی واپس آ گئے ہیں, اور طارق بھائی جاگ اٹھا ہے سارا وطن, آپ اٹھو اور آپ نئے نئے آئیڈیا لے کے آؤ
فوکس
اپنے پروگرام کے لیے.
جو ہو رہے ہیں موجودہ حالات جو ہیں اس پہ ہیں, لیکن یہ کہ یہ بھی چلتا رہتا ہے ساتھ ساتھ, اور ہمارا جو بیسک فوکس ہے وہ تو ایجوکیشن ہی ہے.
بالکل صحیح, ہماری گپ شپ جاری رہے گی, لگاتے ہیں نعرہ مل کر کے آئیں پاکستان
زندہ باد.